आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Talk.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आज पनि तपाईहरूकै यो सुन्दर प्रिय बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। मित्र, आज पनि परमेश्वर हामी हरेकसँग बातचित गर्न चाहनुहुन्छ। के तपाईँ उहाँको वचनको, उहाँको आवाजको सुन्न चाहनुहुन्छ? त मित्र, आउनुहोस् हामी प्रार्थना गरौं, आफ्नो आँखालाई बन्द गरौं, आफ्नो हृदयलाई उहाँमा लगाऊ। प्रभुजी, हामी तपाईँलाई धन्यवाद दिन्छौ, किनकि तपाईँ हाम्रो प्रभु हुनुहुन्छ अनि तपाईँ सधैँ आफ्नो वचनद्वारा हामीसँग बातचित गर्नुहुन्छ, जुन हाम्रो जीवनको निम्ति सहारा हो, अगुवाई गर्ने कुरा हो, सान्त्वना दिने कुरा हो, साथै आत्मिक तन्दुरुस्त दिने कुरा हो। प्यार प्रभुजी, आज पनि हामी भोकाएको हृदय, रित्तो हृदय लिएर आएका छौं। आफ्नो वचनद्वारा हामीलाई त्यो हृदयको भर दिनुहोस् र आशिषित गर्नुहोस्। प्रभु, हरेक मित्रहरूलाई तपाईँको हातमा राख्छु, नाम नाम गरेर आशिष दिनुहोस्। यो प्रार्थना प्रभु येशु ख्रिस्टको मधुर उच्च नाममा माग्दछु, आमेन। मित्र, आज हामी बाइबल अध्ययन श्रेष्ठ गीत 2:15 पूरा 3 देख्नेछौ। त सबभन्दा पहिले हामी देख्नेछौ साना स्यालहरू। श्रेष्ठ गीत 2:15 भनिएको छ, दागमा फूल फुलेका बेलामा हाम्रा दागबारी बिगारिदिने ती साना साना स्यालहरूलाई हाम्रो निम्ति समातिदेऊ। तिनीहरूले ठूला स्यालहरूलाई बाट बचाउनको लागि आफ्ना दागबारीको वरिपरि बार लगाउँथे, तर तिनीहरूले साना स्यालहरूबाट चाहिँ समस्या भोग्थे। ती साना स्यालहरू बारहरूबाट सजिलैसँग सुलुक्कै छिर्न सक्थे। तिनीहरूले नै दागबारीमा गएर दाग बोटलाई नष्ट गर्दथे। यससँग हाम्रो निम्ति सन्देश छ, स्यालहरू दुवै साना पापहरू र अरूलाई बर्बाद गर्ने स्याल जस्तै स्वभावका मानिस हुन्। ती दुवै कुरालाई बप्तिस्मा दिने योहन्नाद्वारा प्रकाशमा ल्याइएका थिए। साना सूक्ष्म पापहरूको सम्बन्धमा उसले भने, जससँग दुईवटा दौरा छन् त्यसले नहुनेलाई दिइहालोस्, अनि जससँग खानेकुरा छ त्यसले पनि त्यसै गरोस्। तिनीहरूलाई जति तोकिएको छ त्यो भन्दा बेसी नल्याऊ। कसैलाई अत्याचार नगर, कसैलाई झुटा दोष नलगाऊ र आफ्नो तलबमा सन्तुष्ट रह। त्यसपछि बप्तिस्मा दिने युहानाले आफ्नो औंला हेरोदतिर ठहराए, जसलाई हाम्रो प्रभुले वृद्ध स्याल भन्नुभयो, र उसले हेरोदलाई भने, उसले आफ्ना भाइको पत्नीलाई विवाह गर्ने कुनै अधिकार छैन। अनि हामी देख्छौं कि त्यस्तो कुरा भनेको कारण बप्तिस्मा दिने युहानाको शिर उसले काटिदिए, उडाइदिए। तर साना स्यालहरू समकालीन चर्चमा मण्डलीमा प्रवेश गर्दछन् र समस्या खडा गर्दछन्, काम बिगार्दछन्। यो नै साना पापहरूले विश्वासीहरू बीच संगतिको बर्बाद गर्दछ र क्रिस्टियन जीवनको बर्बाद गर्दछ। उदाहरणको निम्ति त्यहाँ चुक्का वा छुटका साना पापहरू छन्। याकुब 4:17 भनिएको छ, जसले भलाई गर्न जान्दछ तर गर्दैन त्यसको निम्ति यो पाप हो। यहाँ ती साना स्यालहरू मध्ये एक छ, यो चुक वा छुटको पापहरू हुन्। धेरै पल्ट हामीले परमेश्वरको निम्ति गर्नलाई केही कामहरू देख्छौ तर हामी त्यो गर्दैनौ। हामीले कतिपल्ट त्यस तरिकामा पाप गरेका छौ, कतिपल्ट हामीले पत्र लेख्ने विचार गर्यौं वा इरादा गर्यौं तर हामीले पत्र लेखेनौ। कतिपल्ट हामीले सेविकाईहरूको लागि केही काम गर्ने विचार र इरादा गर्यौं तर हामीले त्यस्तो गर्न उपेक्षा व्यवस्था गर्यौं, त्यो काम हामीले गरेनौं। कतिपल्ट हामीले कुनै व्यक्तिको निम्ति प्रार्थना गर्नुपर्नेमा हामीले प्रार्थना गर्न उपेक्षा गर्यौं, व्यवस्था गर्यौं। हामी समुएल अगमवक्ताको वचनको सोचौं, विचार गरौं।
पहिलो समुएल 12:23 पदमा भन्छन्, तिमीहरूको निम्ति प्रार्थना गर्नु छोडेर परमप्रभुको अघि पाप गर्ने दिन चाहिँ कहिले नआओस्। यी छुट वा चुकका साना पापहरू हुन्। तिनीहरू साना साना स्यालहरू हुन् जुनले दागबारी बर्बाद गर्दछन्। यहाँ अर्को ती साना स्यालहरू छन्। रोमी 14:23 पदमा भनिएको छ, जो विश्वासबाटको होइन त्यो पाप हो। कतिपल्ट हामी आफैले कुनै कुराको लागि कदम उठाउँछौ, त्यसपछि भन्छौ कि यो विश्वासको कदम हो। हामी जान्दछौ कि त्यो खास वास्तविक विश्वास होइन। हामी जान्दछौ कि खासमा हामी आफैले आफ्नै तरिकाको आफ्नै चालको अगाडि बढ़ाइरहेका छौ। त्यो पाप हो, त्यो सानो स्याल हो जसले परमेश्वरको कामलाई बर्बाद गर्दछ। आज धेरै मानिसहरू कुनै काम आफ्नो इच्छा र मर्जी अनुसार गरिरहेका भए तापनि आफूलाई आत्मिक देखाउन यो भन्छन् कि उहाँको इच्छा अनुसार र उहाँको अगुवाई अनुसार त्यस्तो काम तिनीहरू गरिरहेका छन्। जबकि तिनीहरू जान्दछन् यो बिल्कुलै सत्य होइन। तिनीहरू यो अति नै हल्का फुल्का तरिकामा भन्छन्। रोमीले हामीलाई भन्दछ, जे काम हामी गर्छौ यदि त्यो विश्वास बाटोको होइन भने पाप हो। अनि मुख हेरेर पक्षपात गर्ने काम अर्को सानो स्याल हो जुन परमेश्वरका जनहरूका बीचमा पनि देखिन्दछन्। याकुबले याकुब 2:9 पदमा भन्छन्, तर तिमीहरूले पक्षपात गर्यो भने तिमीहरूले पाप गर्दछौ अनि व्यवस्थाद्वारा अपराधीहरू ठहरिन्छौ। मैले यो चर्चहरूमा विशेष गरेर शहरका ठूला चर्चहरूमा देखेको छु। सेवा सकिएपछि ठूला बडा र धनी मानिसहरू, पढा लेखा मानिसहरू आफ्नै स्तरका मानिसहरूसँग बातचित गर्दछन्, तर गरीब अनपढ़ व्यक्तिहरूसँग कुरा गर्न त के, तिनीहरूलाई कति पनि हेर्दैनन्, तिनीहरूसँग कति पनि वास्ता गर्दैनन्। ओ, यस्तो कुरा देख्न कति दयनीय कुरा छ। मित्र, यो सानो स्याल हो जुनले वास्तवमा हाम्रो दिनहरूमा परमेश्वरको कामलाई बर्बाद गर्दछ। त्यसपछि हामी देख्नेछौ अर्को अद्भुत कथन, जुन दुल्हाको पुनः आगमन वा फर्की आएको गीतको पछि पछ्याउँछ, जुन स्वर्गीय यात्राको संकेत हो, मतलब चर्चको लागि फेरि ख्रिष्टको आगमनको संकेत वा प्रतीक हो। 16 पदमा भनिएको छ, हे मेरा प्रिय मेरै हुनुहुन्छ, मेरा प्रिय मेरै हुनुहुन्छ र म चाहिँ उहाँकी हुँ, उहाँ लिली फूलहरूमा प्रसन्न हुनुहुन्छ। श्रेष्ठ गीतले विश्वासी र ख्रिष्टको बीच सम्बन्धको सबभन्दा महान आत्मिक स्थितिको व्यक्त गर्दछ। बाइबलमा त्यहाँ अर्को कुनै पुस्तक छैन जुनले यो सानो पुस्तकले जति उक्तम तरिकामा यो अद्भुत सम्बन्धको चित्रित गर्दछ। भनिएको छ, मेरो प्रिय मेरै हुनुहुन्छ र म चाहिँ उहाँकी हुँ। यो सबै आध्यात्मिक विज्ञानको सत्यताहरूमध्ये एक सबभन्दा गहिरो र सबभन्दा गम्भीर सत्यता हो जुन हाम्रा प्रभुले युहाना 14:20 पदमा भन्नुभएको छ, तिमीहरू ममा र म तिमीहरूमा छु। दुलीले भन्छन्, मेरा प्रिय मेरै हुनुहुन्छ र म चाहिँ उहाँकै हुँ। प्रभु येशूले भावमा भन्नुभयो, यहाँ पृथ्वीमा म जब क्रूसमा मरे मैले तिमीहरूको स्थान लिए, म तिमीहरूमा छु। अहिले तिमीहरूले यो पृथ्वीमा मेरो जीवनको देखाउनु पर्छ, प्रदर्शन गर्नुपर्छ। निश्चय नै हामी पवित्र आत्माको शक्तिमा त्यो गर्न सक्छौ, तर उही समयमा हामी माथि स्वर्गीयमा उहाँमा छौं, उहाँसँग स्वर्गीय स्थानहरूमा बसालिएका छौ र प्रियमा ग्रहण गरिएका छौं, कारण हामी उहाँसँग जोडिएका छौं र ख्रीष्टसँग ब्युति उठेका छौं। कलसी 3:1 पदमा भनिएको छ, यसकारण यदि तिमीहरू ख्रीष्टसँग ब्युतिएका छौ भने माथिका कुराहरूलाई खोज जहाँ ख्रीष्ट परमेश्वरको दाहिने हाततर्फ बसिरहनु भएको छ। ओ, कति अद्भुत कुरा! मित्र, यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने किन तपाईँ उहाँलाई भन्नुहुन्न कि उहाँ तपाईँ कति धेरै प्रेम गर्नुहुन्छ, माया गर्नुहुन्छ? मित्र, हामी ख्रीष्टका हौ र उहाँ हाम्रा हुनुहुन्छ। उहाँ हाम्रो उद्धारकर्ता हुनुहुन्छ, उहाँ हाम्रा गोठाला हुनुहुन्छ। हामी उहाँको अति नै नजिकमा खिचिनुपर्छ, ती अद्भुत आत्मिक आशिषहरूको अप्नाउनु पर्छ जुन हाम्रा हुन्। कि आज हामी उहाँलाई यो भन्न सक्छौ, मेरा प्रिय मेरै हुनुहुन्छ र म चाहिँ उहाँकी हुँ। अनि 17 पदमा भनिएको छ, 2:17 पदमा, जबसम्म दिन सुरु हुँदैन अन्ध्यारो छाया हराउँदैन तबसम्म हे मेरो प्रिय बेतेरका भिरालो पर्वत हुँदो कुदी हिँड्ने मृग अथवा जवान घुरल झैं देखा पर्नुहोस्। मित्र, फेरि हामी ख्रिष्टको तस्विरतिर फर्किआएका छौं जुन बिहानको हरिण हुनुहुन्छ। याद राख्नुहोस्, हामीले उहाँलाई पद आठमा उज्यालो बिहानमा विजयमा पर्वत र डाँडहरूमा उभिरहनु भएका देखेथ्यौं। पूरा रातभरि शिकारीहरू उहाँको ज्यानको पछि थिए र शिकारी र क्रोधी कुकुर उहाँलाई पक्रेर दर्दनाक पूर्ण मारे। ओ, यो कति भयानक कुरा थियो। उहाँ मृत्युको ढोकामा भएर जानुभयो, तर उहाँ पुनरुत्थानको ढोकाद्वारा फेरि आउनुभयो। अहिले त्यसको ज्योतिमा, यद्यपि तपाईँ र म अन्धकारको संसारमा भए तापनि हामी उज्यालो दिनको बिहानको प्रतीक्षा गर्न सक्छौ, त्यसमा आशा लगाउन सक्छौ। मेरो मित्र, ख्रिष्टमा भएको तपाईँको उद्धार र उहाँले तपाईँको निम्ति गर्नुभएका तमाम कामहरू तपाईँलाई अर्थपूर्ण होस्, त्यसमा आश्रित हुनुहोस्। त्यो तपाईँको सान्त्वना होस्। त्यो यो जीवनको अन्धकार घड़ीहरूको अवधिमा तपाईँको शिरको लागि सिरानी होस्, त्यस दिनसम्म जबसम्म दिन शुरू हुँदैन र अन्धकारका छायाहरू हटेर जाँदैन। त्यसपछि हामी तीन अध्यायतिर पनि लागौं। अमित्र, यो अध्यायमा अध्ययन गर्न आरम्भ गरे तापनि हामी अझै दोस्रो गीतमा छौं। म यसलाई भन्छु कि हामी दोस्रो गीतको दोस्रो स्टेन्जामा छन्दमा आएका छौं, तर पनि यसले नयाँ खण्डको आरम्भ गर्छ जुन बिल्कुलै बेग्लै दृश्यमा सेट हो। यो पुस्तकको आरम्भमा हामी एफ्रेमको पहाड़ी प्रदेशमा थियौं, जहाँ हामीले एक केटी र तिनका परिवारलाई देख्यौं जो ठेक्का पठा गर्ने किसानहरू थिए। अहिले सुलेमानले त्यस केटीको हृदय जिते र उसले तिनलाई आफूसँगै यरुसलेममा ल्याए। त यस सबभन्दा पहिले हामी देख्नेछौं मध्य रातिमा खोजाइ श्रेष्ठ गीत तीन अध्याय एक र दुई पदमा भनिएको छ, रातै पछि मेरो ओछ्यानमा मेरो साँचो प्रेमीलाई मैले खोजे, मैले उहाँलाई खोजे तर उहाँलाई भेटाइन, मैले उहाँलाई बोलाए तर उहाँले जवाब दिनु भएन। म उठेर शहरमा चक्कर लाउनेछु, गल्ली गल्ली र चोकहरूमा म मेरो साँचो प्रेमीलाई खोज्नेछु, मैले उहाँलाई खोजे तर उहाँलाई भेटाइन, मैले उहाँलाई बोलाए तर उहाँले जवाब दिनु भएन। अहिले यो दृश्य यरुसलेममा राजमहलमा सरेको छ, जुनमा राजाले तिनलाई ल्याएको छन्। तिनलाई त्यहाँ एक्लै छोडिएकी छिन्। राजा सम्भवत कुनै कामधन्दाको निम्ति बाहिर गएका थिए। त्यहाँ रेकर्ड गरिएका कुराहरू चाहिँ सपना हुन् जुन तिनीहरूको अलगाव विच्छेदमा वेदनाको प्रतिबिम्बित गर्दछ र जुनमा तिनी आखिरमा शहरका बाटाहरू र चोकहरू हुँदो उसको खोजीमा निस्किन्छन्। भन्छन्, रातै पछि मेरा ओछ्यानमा मेरो साँचो प्रेमीलाई मैले खोजे। मित्र, यसमा ख्रिस्टसँगको हाम्रो सम्बन्धको निम्ति महान आत्मिक लागू छ। आज हामी कतिजना जब रातमा ब्यौँदछौ तब उहाँको याद गर्छौ, कतिजना उहाँको प्रेमको सम्झना गर्छौ, कुनै संसारिक कुराका योजनाहरू बनाउँछौ वा भोलिका भविष्यका चिन्ताहरूतिर आफ्नो मन दिन्छौ। दोस्रो पदमा भन्छन्, म उठेर शहरमा चक्कर लाउनेछु। ओछ्यानबाट उठेर उसको खोजीमा सर हुँदो चक्कर लाउने कामले प्रभुको खोजी गर्ने संकल्पनाको संकेत गर्दछ। पद दुईको अन्तिम खण्डमा भन्छन्, मैले उहाँलाई खोजे तर उहाँलाई भेटाइन। यो तिनको इमानदार अंगीकार वा स्वीकार हो। धेरै मानिसहरूले कहिले पनि ख्रिस्टलाई पाएका छैनन् किनभने तिनीहरूले उहाँलाई खोजेका छैनन्। ओ, आज कति ख्रिस्टियनहरू हरेक आराधना सेवामा चर्चमा आएर बस्छन् र कहिले पनि यो तथ्यको इमानदारीतापूर्ण स्वीकार गर्दैनन्, मैले उहाँलाई पाइन। तर उहाँले प्रतिज्ञा गर्नुभएको छ कि ती मानिसहरूले उहाँलाई पाउनेछ जसले उहाँलाई आफ्नाद्वारा तन मन र हृदयले खोज्छन्। याकुबले यसरी याकुब चारको आठ पदमा भन्छन्, परमेश्वरको नजिकमा जाऊ र उहाँ पनि तिमीहरूको नजिकमा आउनुहुनेछ। आगे पद तीनमा भनिएको छ, शहरमा घुमी हिँड्ने पहरेहरूले मलाई भेटे औ मैले तिनीहरूलाई सोधे कि तपाईँहरूले मेरा प्रियलाई प्रेमीलाई देख्नुभयो। ओ, त्यो दुली दुलालाई कति धेरै चाहन्छन् र उसँग संगम हुन तिनको हृदयको स्थिति हेर्नुहोस् यहाँ। र कुनै पनि हालतले तिनी आफ्नो प्रियलाई पाउन चाहन्छन् र आफ्नो प्रियको बारेमा पहरेदारहरूसँग सोधपूछ गर्छन्। अनि चार पदमा भनिएको छ, तिनीहरूले छोडेर म अलिक पर मात्र पुगेको थिएँ, मैले मेरो प्रेमीलाई भेटे। मैले उहाँलाई मेरा आमाको घर, मलाई जन्म दिनुहुने मेरो आमाको कोठामा नलैन्जेल मैले उहाँलाई समाते र उहाँलाई छोड्दै छोडिन। ओ मित्र, तिनको खोजीको यो कस्तो महान पुरस्कार इनाम। भन्छन्, मैले मेरो प्रियलाई भेटे। यस प्रसंगमा म ए मुडी स्टुअर्टको कथनलाई उद्धृत गर्न चाहन्छु। मैले उहाँलाई भेटाए, म एक मानिस महिमाको प्रभुलाई भेटाए, म पापको दासले महान उद्धारकलाई भेटाए, म अन्धकारको सन्तानले जीवनको ज्योति भेटाए, म सम्बन्ध निन्दित मानिसले पापी मानिसले मेरो उद्धारकर्ता र मेरो परमेश्वरलाई भेटाए, म विधुर र निराश एक्लो मानिसले मेरो मित्र र मेरो पति भेटाए। सियोनका छोरा छोरीहरू हो, जाऊ र म जस्तै गर, उहाँ तिमीहरू कहाँ भेटाइन हुनेछ, तिमीहरूले उहाँलाई भेटाउनेछौ यदि तिमीहरूले पूरा हृदयले उहाँलाई खोज्छौ भने। अमित्र, पदचारको अन्तिम खण्डमा भनिएको छ, मैले उहाँलाई समातेर उहाँलाई छोड्दै छोडिन। मित्र, ख्रिस्टसँग अटुट संगतिको कायम राख्न हाम्रो पक्षबाट पनि प्रयत्नको आवश्यक पर्दछ। हाम्रा जीवनहरूमा अन्य रुचिहरूलाई वा अन्धकारहरूलाई प्रवेश दिने अति नै सजिलो छ। यसले गर्दा हामी उहाँको उपस्थितिको आभासको चुकाउँछौ, गुमाउँछौ। आज धेरै ख्रिस्टियनहरू यस अवस्थामा आएका छन्। तिनीहरूको हृदय अन्य संसारिक कुराहरू र अन्य रुचिहरूले भरिएका छन्, जसले गर्दा कति पनि तिनीहरूको जीवनमा उहाँको उपस्थितिको आभास छैन। मित्र, हामीले पनि उहाँसँग अटुट संगति कायम गर्न केही प्रयत्नशील काम गर्नुपर्छ। हामीले उहाँलाई पक्रनु पर्छ, छोड्नु हुँदैन, मतलब हाम्रो हृदयमा अरू कुरालाई भन्दा उहाँलाई प्राथमिक स्थान दिनुपर्छ, अनि यो हामीले मुखले मात्र होइन तर व्यवहारिक रूपमा गर्नुपर्छ। कसरी? प्रार्थनामा समय दिएर, वचन अध्ययन मनन गरेर, कुनै पनि माध्यमद्वारा उहाँको सेविकैमा हात दिएर हामी यो गर्न सक्छौ। त्यसपछि पद चारको बीचमा भनिएको छ, मैले उहाँलाई मेरा आमाको घरमा, मलाई जन्म दिने आमाको घरमा ल्याए। जब तिनले उसलाई भेटिन्, तिनी सिधै उसलाई लिएर त्यस स्थानमा गइन् जहाँ तिनी जन्मिएकी थिइन्, अनि जहाँ तिनले उसलाई सर्वप्रथममा भेटेकी थिइन्। मित्र, हामी धेरैजनाले त्यो ख्रिस्टप्रति पहिलो प्रेममा फर्किजान आवश्यक छ। के तपाईँले याद छ, जब तपाईँ पहिलोपल्ट ख्रिस्टमा आउनुहुँदा उहाँप्रति तपाईँको प्रेमको, त्यस समयमा तपाईँको निम्ति उहाँ कति महत्वपूर्ण हुनुहुन्थ्यो? मित्र, आज हाम्रो हृदयमा त्यस कुरालाई हेरौं। के म उति नै र उही किसिमले उहाँलाई प्रेम गर्छु जब म उहाँलाई पहिलोपल्ट पाएथे, वा म सेलाइरहेको छु वा सेलाइसकेको छु? पद पाँचमा भनिएको छ, हे यरुसलेमका छोरी हो, म तिमीहरूलाई अनुरोध गर्दछु, मृग र हरिणको नाउँमा शपथ खाएर म भन्दछु, वा तयार नहुन्जेल उहाँलाई नजगाऊ, मेरो प्रियलाई नउठाऊ। अहिले उसँगको यो अद्भुत संगतिको पुनस्थापन गरिएको छ। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, आफ्ना दुलहीसँग सुलेमानको प्रवेश। यो तीन अध्यायको अन्तिम भाग यो स्वयंमा सानो बहुमूल्य रत्न हो। यसले आफ्नो दुलहीको निम्ति राजाको आगमनको चित्रित गर्दछ। यो सुलेमी केटीले धेरै लामो समयबाट त्यस गोठालालाई प्रतीक्षा गरिरहेकी थिइन् जसलाई तिनले आफ्नो हृदय दिएकी थिइन्। एक दिन तिनी दागबारीमा काम गरिरहेकी थिइन् अनि तल बाटोमा धुवाको मुस्ला आउँछ र चित्कार गाउँले किसानहरूको एक समूहबाट अर्को समूह हुँदै यसरी छोडिन्छ, चित्कार, हेर राजा सुलेमान आइरहनु भएको छ, तर तिनीसँग चाहिँ गर्नलाई काम छ। त्यसपछि कोही व्यक्ति तिनी कहाँ बडो खुशी हुँदै, बडो आनन्दित हुँदै यो भन्दै आउँछ, राजा सुलेमानले तपाईँलाई सोधिरहनु भएको छ, बोलाइरहनु भएको छ। अति नै आश्चर्य हुँदै त्यस सुलेमी केटीले भनिन्, मलाई बोलाइरहेको छ, म राजा सुलेमानलाई चिन्दिन, जान्दिन। तर जब तिनलाई उसको उपस्थितिमा ल्याए, तिनले उसलाई चिनिन् कि उनी त खासमा तिनको प्रेमी गोठाला पो रहेछन् जो तिनको निम्ति आएका छन्। उसले तिनलाई आफ्नो राजकीय रथमा आफैसित बसाउँछन् र गाउँले किसान मानिसहरू छक्कै पर्छन् यो सोच्दै कि तिनीहरू जस्तो एक साधारण गाउँले किसान केटीलाई राजाले आफ्नै पत्नी बनाएर लगे। मित्र, यो हाम्रो प्रिय येशु ख्रिष्टको हामीलाई लिन आउने महिमित वास्तविकताको सुन्दर तस्विर हो। पहिलो थिसलोनिकी 4:16-17 पदमा भनिएको छ, किनकि प्रभु आफै चित्कार सहित प्रधान स्वर्गीय दूतको आवाज र परमेश्वरको तुरही सहित स्वर्गीयबाट ओर्लन हुनेछ, अनि ख्रिस्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्, त्यसपछि हामी जीवित रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नको निम्ति उनीहरूसित एकसाथ बादलमा उठाइनेछौ अनि यसरी हामीहरू सबै प्रभुको समयमा साथमा रहनेछौ। छ पदमा भनिएको छ, वनबाट धुवाको मुसला जस्तै जलिरहेको मुर र जटामसीबाट व्यापारीले ल्याएको सबै धुलो मसलाबाट माथि उक्ली आउने यो को हो? यो सुलेमानको वर्णन हो जब उनी आफ्नो दुलीसँग यरुसलेममा गएथे। सुलेमानको महिमा वर्णनदेखि परेको छ, हामी यसको झलक निम्न पदहरूमा देख्छौ। चर्च यो संसारमा प्रभुको साक्षी हो र साक्षीको रूपमा भएर जानुपर्छ। साक्षीको रूपमा हामी ख्रिष्टमा नयाँ मानिस छौ। हामी मगनी गरिसकेका दुलही पनि हौ र हाम्रा दुल्हाको भेट्न यात्रामा छौ। अनि हामी येशु ख्रिष्टको असल सिपाही पनि हौ अनि ख्रिष्टको सुगन्ध पनि हामी माथि हुनुपर्छ जब हामी संसारलाई साक्षी दिन्छौ। हाम्रो प्रभु कति अद्भुत हुनुहुन्छ। अनि सात पदमा भनिएको छ, हेर त पाल्कीमा बोकेर ल्याएका सुलेमान राजा नै हुनुहुँदो रहेछ। इसरायलका 60 चुनेका योद्धाहरू उहाँका साथमा हिँड्नेहरू छन्। पाकली चाहिँ दुल्हा र दुलहीलाई बोक्ने डोली वा बाकस हो र सुलेमानलाई र दुल्हालाई बाकसमा बोकेर ल्याइएको छ र हामीले आज पूरा संसारमा उहाँलाई उहाँको सुसमाचारमा बोकेर लानुपर्छ। अनि त्यही नै म यो रेडियोको माध्यमद्वारा गरिरहेको छु। अनि उससँग त्यहाँ इसरायलका 60 योद्धाहरू छन्। तिनीहरू चाहिँ उसको अंगरक्षकहरू हुन्। तिनीहरू उसको रक्षाको लागि खटिएका छन्। अनि हामीले पनि येशु ख्रिष्टको ईश्वरत्वलाई रक्षा गर्नुपर्छ, पहरेदार गर्नुपर्छ। हामीले त्यस शिक्षाको इन्कार गर्नुपर्छ जसले सिकाउँछ कि येशु ख्रिष्टलाई खाली मानिस मात्र हुनुहुन्छ भनेर सिकाउँदछ। यो बिल्कुल गलत कुरा हो। उहाँ मानव चोला धारण गर्नुभएको परमेश्वर स्वयं हुनुहुन्थ्यो। 8 पदमा हामी देख्छौ, यहाँ भनिएको छ, ती सबै निपुण तरवार चलाउनेहरू हुन्। सबैजना हात हतियार चलाउनलाई तालिम पाएका छन्। रातको डर पर हटाउन हरेकले आफ्नो बगलमा तरवार भिरेका छन्। यो कुराको ध्यान दिउ कि सबै ती पहरेदारहरूसँग तरवारहरू थिए। अनि शास्त्रले हामीलाई भन्छ कि हाम्रा तरवार परमेश्वरको वचन हो। अनि तिनीहरू तरवार चलाउनमा निपुण थिए। अनि हामीले पनि कसरी वचनको प्रयोग गर्ने त्यसको बारेमा जान्न आवश्यक छ। परमेश्वरको वचन आत्माको तरवार हो र त्यो नै येशूका सिपाहीका हतियार हो। पद 9-10 भनिएको छ, सुलेमान राजाले आफ्नै निम्ति बनाउनु भएको पालकी चाहिँ लबनोनको काठको थियो। त्यसका डण्डाहरू उहाँले चाँदीका यानि चाँदीले बनाउनु भएको थियो। त्यसको शिर अडाउने चाहिँ सुनको, त्यसको बस्ने आसन बैजनी लुगाको थियो, त्यसको भित्री भाग छालाको थियो। ओ मित्र, त्यहाँ कस्तो सुन्दरता र महाभैभव महिमा थियो। यो ख्रिष्टको तस्विर हो। उहाँलाई हेरौं, उहाँको जन्ममा उहाँलाई हेरौं, उहाँको जीवनमा उहाँलाई हेरौं, उहाँको मृत्युमा उहाँलाई हेरौं, उहाँको पुनरुत्थानमा उहाँलाई हेरौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।